नमस्कार, हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई। प्रदेशमा साथको आवाज हो यो दिनेश एफएम 93.8 मेगाहर्जमा कार्यक्रम तातो बहसको पर्खाइमा बस्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम बस्दा मनोराजधानुक हामी दिनौँ विभिन्न विषयमा चर्चा परिचर्चा बहस गर्छौँ, छलफल गर्छौँ, कुराकानी गर्छौँ। र यतिखेर अब सबैको ध्यान प्रदेश र सङ्घको निर्वाचनतिर छ। मङ्सिर 10 र 21 लागि प्रदेश र प्रतिनिधि सभाका लागि निर्वाचनको मिति तय भएसँगै विभिन्न राजनीतिक दलहरू यतिखेर विभिन्न पार्टीसँग एलायन्स गर्ने र पार्टीमा समाहित हुने र पार्टी एकताका लागि जोडतोडका साथमा अगाडि बढिरहनु भएको छ। र पछिल्लो समय नेपाल लोकतान्त्रिक फोरम चाहिँ यतिखेर नेपाली काङ्ग्रेसमा समाहित भएको छ, अर्थात् विलय भएको कुरा बाहिर आइसकेको छ। र जसमा चाहिँ अब विजय कुमार गच्छेदार पार्टीमा चाहिँ अब सहमहामन्त्री या भनौँ उपसभापतिमध्ये के पद उहाँलाई दिइनेछ, त्यो विषय त अब भोलि नै चर्चा आउनेछ, त्यो विषय आगामी दिनमा चर्चा गरौँला। तर यतिखेर हेर्ने हो भने अब आजबाट घर आँगनमा चाहिँ नेपालीहरूको दोस्रो ठुलो महान पर्व विजया दशमी पछिको यो दोस्रो ठुलो पर्व शुभ दीपावली घर आँगनमा छाइसकेको छ र आज पहिलो दिन काग तिहार रहेको छ। र यतिखेर हामी अब राजनीति विषयमा चर्चा गर्छौँ। र पछिल्लो समय अब नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिक बिचमा सहमति भनेपछि कैलालीमा अब राजनीति कसरी अगाडि बढ्ला, किनभने दुईवटा सिट यतिखेर फोरम लोकतान्त्रिकले मागिरहेको अवस्थामा सहमति जुटेपछि मा तालमेल भएको र पार्टी एकता भएको भन्ने कुरा बाहिर आएसँगै यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाली काङ्ग्रेसबाट पूर्व मन्त्री रहिसक्नुभएका र अहिले पछिल्लो समय पूर्व सांसद पनि बनिसक्नु भएको छ प्रभावशाली नेता, कैलाली क्षेत्र नम्बर 5 हिजोको जुन रहेको थियो त्यहाँबाट प्रत्यक्ष निर्वाचित सांसद यतिखेर हाम्रो बिचमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता दीर्घराज भाट हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। भाटजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा। आराम हुनुहुन्छ है सर? एट फर्स्ट त आज यो शुभ दीपावलीको पाउन अवसरमा यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु हामी।
म यहाँको सबै युनिटलाई अब सबैलाई पनि म पनि शुभकामना दिन चाहन्छु यहाँ समेत।
अब यो एकता बनेपछि भनौँ न एकता भइसकेको छ अहिले फोरम लोकतान्त्रिकसँग, अब कैलालीको राजनीतिमा चाहिँ प्रश्न चिन्ह उठेको छ, यहाँका स्थानीय नेताहरूमा पनि एउटा त्रास पैदा भएको छ, फोरम लोकतान्त्रिकले चाहिँ दुईवटा सिट प्राप्त गर्ने भनेको छ, यो कुरा साँचो हो कि के हो, अलिकति जानकारी गराउनुहोस् न।
अहिले अब उसले दुईवटा सिटको डिमान्ड गरेका छ फोरम लोकतान्त्रिकले विजय गजदारजीले, अब त्यो अहिलेसम्म निर्णय हुन सकेका छैन, दुई सिट पाउनुहुन्छ या एक सिट पाउनुहुन्छ अहिले भन्न सकिँदैन।
तर कैलालीमा दुई सिट भन्ने बित्तिकै एउटा क्षेत्र चाहिँ रामजनम चौधरीले एक नम्बर क्षेत्र, त्यसै गरी गीता राणाले चाहिँ कैलाली क्षेत्र नम्बर 4 चाहिँ मागिरहेको अवस्था बाहिर आएको छ। यसो हेर्दा त अब दीर्घराज भाटको राजनीति कतातिर जाने भन्ने प्रश्न आउला नि त। अब
मेरो त राजनीति त म त अब यो राजनीतिमा लागेको धेरै वर्ष भइगयो, करिब 40 वर्ष भइसक्यो म राजनीतिमा लागेको। म 38 सालदेखि नेपाली काङ्ग्रेसको जिल्ला कमिटीमा छु, मलाई त्यसले कुनै असर गर्दैन।
होइन, गीता राणा कैलाली क्षेत्र नम्बर 4 अब नेपाली काङ्ग्रेससँग जुन एकता बनेपछि अब तपाईँहरू गीता राणालाई अगाडि बढाउने कि तपाईँहरू आफै आफ्नो उम्मेदवारलाई अगाडि बढाउने भन्नुहोस् न।
होइन होइन होइन, यो के छ भनेपछि यदि फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा विलय हुने हो भनेपछि के अर्थै रहेन, कोही गीता राणा आउन अथवा म आउँ, हामी नेपाली काङ्ग्रेस पार्टीकै उम्मेदवार हुन्छ, त्यसले हामीलाई केही असर पर्दैन, तर्किनु पर्ने अवस्था पनि छैन।
तर एउटा कुरा म आज तपाईँलाई बताउँछु दीर्घराज भाटजी, यहाँलाई थाहा छ कैलाली क्षेत्र नम्बर 4 गत यो स्थानीय तहको निर्वाचनमा वीरेन्द्र भट्टको उम्मेदवारीलाई लिएर जुन विवाद काङ्ग्रेसभित्र थियो, अब गीता राणा अगाडि आएपछि सर्वसम्मत रूपमा तपाईँहरू सहयोग गर्ने कि असहयोग गर्ने भन्नुहोस् न। आज
पार्टीले उम्मेदवार खटाइसकेपछि चाहे गीता राणा आउन् चाहे अर्को कुनै आओस्, यो पार्टी कार्यकर्ताको हैसियतले हामीले पार्टीलाई सहयोग गर्नुपर्छ, व्यक्तिगण हो, पार्टी प्रमुख हो, पार्टी प्रधान हो, पार्टीलाई सहयोग गर्नुपर्छ।
तर काङ्ग्रेसभित्र यो गुटबुगुट त सधैँ भइरहन्छ त दीर्घराज भाटजी, यस्तो किन हुन्छ होला, तपाईँहरू मिलेर किन जान सक्नुहुन्न?
यो गुट उपगुट त अब पहिले जस्तो नहोला, पार्टी एकजुट भएर जान्छ, किन भनेपछि शेरबहादुर पनि भनिसक्यो रामचन्द्र पौडेल, हामीहरू सबै एकजुट भएर जान्छौँ, पहिले आफूभित्र आन्तरिक एकताबद्ध भएर जानु पर्यो, सबभन्दा पहिले हामी युनाइटेड भएर जानु पर्यो, पार्टीभित्र एकताको भावना हुनु पर्यो, पार्टीलाई मर्यादित रूपले अगाडि बढाउनु पर्यो, अनुशासित रूपले पहिले अगाडि पर्यो, त्यसपछि अरू पार्टीसँग हामीले जो एलायन्स गर्छौँ त्यसपछि त्यो एलायन्स गरेको औचित्य हुन्छ, अबदेखि त्यो हुँदैन। अब यो कारवाहीको प्रक्रिया पनि जसले जसले गल्ती गरिरहेको छ अगाडि भइरहेको छ, त अहिले पनि हामीले यो जुन अत्यन्तमा यो चुनावमा हामी पराजय भयौँ त्यसमा उसरी त हामीले 29 सिट ल्याएका छौँ, एमाले 32 ल्याएको छ, र हामीले पराजय जो भोग्नु परिरहेको छ मेरो हाम्रा भएनन्, त्यसको कारण अन्तर्घातै हो
भने त्यसमा निष्कर्षमा तपाईँहरू निस्किनु भएको छ। तर तिनै अन्तर्घात गर्ने व्यक्तिहरू यतिखेर तपाईँको घर दैलो भनौँ न त्यहाँ काठमाडौँमा टिकट थाम्नका निम्ति हुनुहुन्छ उहाँहरू?
होइन, अब यहाँ यो जिल्ला कमिटीले पनि कारवाही गर्नु पऱ्यो भने कारवाहीको लागि अन्तर्घात गर्नेहरूको नाम अलिक पठाइसकेको अवस्था छ, परिस्थिति छ, केन्द्रमा अनुशासन समिति गठन भइसकेको छ, त्यो अनुशासन समितिले उनीहरूलाई बोलाउला, छलफल गर्ला, त्यसपछि यदि गल्ती गरेको देखेमा कारवाही हुन्छ।
अब दीर्घराज भाँडजी, कैलाली क्षेत्र नम्बर चारको कुरा गरौँ, यो अवस्था हेर्दा अहिले माओवादी केन्द्र र होइन एमालेको बिचमा तालमेल बनेपछि उहाँहरू चाहिँ एकताको प्रक्रियामा हुनुहुन्छ, एकीकरण गर्ने भन्ने कुरामा हुनुहुन्छ। अब लेखराज भट्ट चाहिँ अगाडि देखिनुहुन्छ कि तपाईँहरू अगाडि देखिनुहुन्छ? त्यो क्षेत्रमा जनमत हेर्दा त अहिलेसम्म काङ्ग्रेस बलियो देखिन्थ्यो, गत 64 सालको चुनावमा चाहिँ माओवादी अगाडि थियो। यो अवस्था हेर्दा अब लेखराज भट्टलाई सहज हुन्छ कि गाह्रो हुन्छ? तपाईँहरूले कसरी विश्लेषण गरिरहनु भएको छ?
यदि हामी नेपाली काङ्ग्रेस एकजुट भएर अगाडि गयो भने हामीले कसैसँग एलायन्स गर्नु पर्दैन। काङ्ग्रेसले दुईचोटि बहुमतको सरकार बनाइसकेको परिस्थिति हो पहिले पनि, त्यही कारणले हामी एकजुट भएर गयौँ भने एउटा कार्यकर्ताहरूमा नयाँ उत्साह आउँछ र पार्टी एक दिक्क भएर अगाडि गएको छ भन्ने सन्देश आउँछ।
तर ठुलो पार्टी अब बनिरहेको छ नि त, नेकपा एमाले र माओवादी जसरी तालमेलसँगै जानुभएको छ उहाँहरू होइन, एमाले र माओवादीलाई हेर्ने हो भने त यतिखेर कैलालीमा चाहिँ धेरै राम्रो आउने सम्भावना विश्लेषणहरू हुन थाले छ बाहिर, र देशभरि नै एउटा बहुमत ल्याउँछ उहाँहरूले भन्दै हुनुहुन्छ। यो अवस्था हेर्दा काङ्ग्रेस त धेरै कमजोर देखेला नि त।
अहिले हामीहरू यो स्थानीय निकायको चुनाव होइन, स्थानीय निकायमा पार्टी भन्दा पनि व्यक्तिलाई पनि हेर्छन्, एकापट्टि हाम्रो अन्तर्गत पनि भएको छ, र यो प्रदेश सभाको र यो प्रतिसभाको चुनावमा पहिले जस्तो हुँदैन, त्यसरी व्यक्तिभन्दा पनि पार्टी हेरिन्छ, पार्टीलाई जिताउने हो। त्यसैले हामी एक दिक्क भएर गयौँ भने समय पनि बढी छ, अहिले अब कार्तिक 16 गते मनोनयन यो नोमिनेसन हुन्छ, समय पनि एक महिनाको हुन्छ, हामीलाई हामी विजय हुन्छौँ
भने बन्द सूचीमा तपाईँको नाम गएको छ भन्ने कुराहरू बाहिर आएको छ, तपाईँ यसपटक किन समानुपातिकमा?
मैले बन्द सूचीमा नाउँ दिएको छु किनभने अब यो चुनाव पनि धेरै महँगो भइसक्यो, हेर्नुहोस् अब मसँग पैसा पनि छैन, दुईचोटि साथीहरूले सहयोग गरे मैले मलाई, मैले घरको पैसा एक पैसा पनि खर्च गरे होइन, धरोटी पनि 3000 रुपियाँ अब कसले राख्यो, साथीहरूको बिचबाट राखेको परिस्थिति हो। अब मैले सांसद भइसकेपछि फेरि पनि अब यहाँ म पैसा कमाउने मान्छे पनि होइन, पैसा कमाए पनि छैन, यही निम्ति अब सांसद भइसक्यो, जनताको के हुन्छ भनेपछि सांसद मन्त्री भइसक्यो अब उसले खर्च गर्नुपर्छ भन्ने मनस्थिति हुन्छ।
तर धेरै जनताले मलाई भनेका छन्, हेर्नुहोस् अब तपाईँलाई धेरै प्रश्न गरिदिनुहोस् नवराजी, भन्नुभएको छ कि धेरै फोनहरू आउँछन् मलाई, कहिलेकाहीँ त यति फोनहरू आउँछ कि कुरा कप्चाबाट फोनहरू आउँछन् उहाँहरूले भन्नुहुन्छ होइन। यो अवस्था हेर्दा दीर्घराज भाँडजी, तपाईँ पूर्व मन्त्री पनि बन्नुभयो, तपाईँले आफ्नो क्षेत्रमा केही पनि गर्न सक्नु भएन भनेर त्यहाँका जनताले भन्छन्, हेर्नुहोस् त त्यहाँ खानेपानी छैन, बाटोघाटो राम्रो छैन, हिलाम्मे बाटोहरू हुन्छन्, धुलाम्मे बाटोहरू हुन्छन्, यो हाम्रा नेताहरू काठमाडौँ पुगेपछि बिर्सिन्छन् कि क्या हो नवराजी भन्नुहुन्छ, किन बिर्सिनुहुन्छ दीर्घराज भाँडजी? यहाँहरू
अरू अरू नेताहरू बिर्सेका होलान्, म एउटा कुरा भन्छु कि तपाईँ एमाले यहाँ चुनाव जित्या हो सांसदमा, एमाले कहाँ के गरेका छ, माओवादीले के गर्यो, दीर्घराज भाटले के गरेका छ, कम्पिटिसन गर, यो कम्पेरिजन गर्नुहोस् सबै ठाउँमा। अब मैले यहाँदेखि 50 किलोमिटर राजमार्गदेखि यो बाटो सुरुवात भएको छ, 2 किलोमिटर पिचै भइसक्यो, कालोपत्रे भइसक्यो, अरू कालोपत्रेको क्रममा छ, अहिले यो रेड बुकमा पनि परिसकेको छ, अनि उतापट्टि सर्वे हुँदैछ, 21 किलोमिटरसम्म सर्वे हुँदैछ अहिले, त्यो बाटो बनिएको छ उतापट्टि, यो अहिले म पिच गर्दैछु, यो लालपुर चौराहादेखिको माथि लालपुर गौडीसम्म गौडी स्कुलसम्मको बाटो पिच गर्दैछु, अहिले पनि मैले 40 लाख रुपियाँ राखेको छु त्यहाँ, उतापट्टि गेटा आकाशतालदेखि पनि पिच भएर आउँदैछ त्यो बाटो, उतापट्टि खुटिया धनगढी बाटो पनि ठेक्का भइसक्यो पिचको लागि, मुरकट्टीदेखि गेटासम्मको बाटो पनि एटिबीले पिच गर्ने भइसक्यो, अनि गाउँ ठाउँमा कुनै एउटा ठाउँ बाटो छैन जहाँ मैले ग्राभल नगरे होस्, अनि तटबन्धहरू यो मेरो के छ भनेपछि यो निर्वाचन क्षेत्र 4 गाविस पहाडमा छन्, बाँकी 5 गाविस तराईमा सूर्यसँग प्यारल गएका छन्, सूर्यबाट आउने 15 नदी नाराले ठाउँ ठाउँमा काटेका छन् हेर्नुहोस्, त्यही कारण सबभन्दा बढी बजेट मैले तटबन्ध पनि राखेको छु, यो 50 लाख रुपियाँ मुक्त कमैया वार्ड नम्बर 2 राखेँ, अनि पछि त्यो तल 2 करोड 78 लाख रुपियाँ श्रीलङ्कामा त्यो 1.5 किलोमिटर तटबन्ध भएको छ त्यहाँ राखेको छु, अनि यो खैरना खोला पनि तटबन्ध गरेका छौँ, अनि गोदावरी नदीलाई मास्टर प्लान अन्तर्गत राखेका छौँ, साल सालै तटबन्ध हुन्छ, टोयला खोलामा साल सालै तटबन्ध मास्टर प्लानमा छ, अनि त्यो मास्टर प्लान अन्तर्गत पनि अहिले 2.5 करोड रुपियाँ बृहत योजना भनेर आया छ 2.5 करोड रुपियाँ, अनि त्यो माथि घाँडी घाँसदेखि नै त्यसलाई तटबन्ध गरेर ल्याउने भनेर आया छ, अर्को कुरा तपाईँको हेर्नुहोस्, यो मोना र खुटिया खोलालाई मैले जनताको तटबन्ध राखेको छु, खुटियामा पनि साल सालै 3 करोड रुपियाँ आउँछ, यहाँ पनि 3 करोड रुपियाँ आउँछ, ऊ खैरा उता चौमाला नदीमा पनि 50 लाख रुपियाँ पुर साल पनि आयो, उसलाई मास्टर प्लानमा राखेका छौँ गौरी गङ्गा र सिमी 60 लाख हर साल त्यहाँ आउँछ।
त्यो तर 4 सालसम्म तपाईँहरूले धेरै काम गर्न सक्नु पर्थ्यो। हेर्नुहोस् दीर्घराज भाँडजी,
म हुनुभन्दा पहिले कुनै पनि सांसदले
यस्तो कुरा, हेर्नुहोस् न दीर्घराज भाँडजी, तपाईँले चुनावको बेला धेरै आश्वासन बाँड्नु भएको थियो, जुन कुरा अहिले पछिल्लो समय जनताले भन्छन्, हेर्नुहोस् न तपाईँले सुकुम्बासीलाई व्यवस्थित गर्छु, स्थापित गर्छु, उहाँहरूलाई चाहिँ जमिन दिन्छु भन्नुभएको थियो, आज खै उहाँहरूले जमिन पाउनु भएको छैन।
तर मैले कहीँ
सुकुम्बासीहरूको व्यवस्थापन गर्न सक्नु भएन दीर्घराज भाँडजीले?
हामीले यो ठाउँमा काम गरेका छौँ भन्नुहोस्, म त्यही च्यालेन्ज गर्न तयार
होइन। सुकुम्बासीबाट फोन आएको छ, सुकुम्बासीहरूले तपाईँले भन्नुभएको थियो नि त चुनावको बिचमा तपाईँहरूलाई जमिन दिन्छु, तपाईँहरूलाई व्यवस्थित गर्छु, तपाईँहरूलाई पुनस्थापित गरिन्छ भन्नुभएको थियो, खै आज उहाँहरूलाई?
म अहिले एमपी ठाउँमा यो एम्बुलेन्स पनि दिनेवाला छु, पहाडी गाविसहरूमा उनलाई हिँड्नलाई अप्ठ्यारो हुन्छ, हेल्थ पोस्टहरूलाई एम्बुलेन्स दिन्छु त्यहाँ।
अहिले यो जाँदा जाँदै तपाईँहरूले जुन कुरा जुन किसिमको बजेट विनियोजन गर्नुभएको छ नि त राज्य कोषको चाहिँ बजेटलाई लिएर आउनु भएको छ, अब यो बजेट के निर्वाचनका लागि हो या वास्तविक जनताका लागि हो भन्नुहोस् त? अब
होइन, म प्रत्यक्ष निर्वाचन लड्दै लड्दैन, म यो जनताका लागि हो, निर्वाचनका लागि होइन। म सांसद नहुँदाखेरि पनि मैले धेरै काम गरेका छु, सांसद नहुँदाखेरि पनि
तपाईँको फोनमा डिस्टर्ब भएको
भन्छु, मैले जहिले पनि त्यही भनेको छु, चाहे पहिलो 67 को निर्वाचनमा होस् चाहे 70 को निर्वाचनमा होस्,
होइन तपाईँहरूले जाँदा जाँदै संसद कोषबाट जुन पैसा लिएर आउनु भएको छ यतिखेर राज्य कोषबाट, त्यो पैसा के का लागि हो भन्नुहोस् न आज?
त्यो बजेटका लागि, सिँचाइको लागि, तटबन्धको लागि, खानेपानीको लागि, सबैको लागि हो।
तर यतिखेर आचार संहिता लागिसकेका छ, तपाईँहरूले त्यो बजेटलाई कसरी कार्यान्वयन गर्नुहुन्छ भन्नुहोस् त अब?
होइन, आचार संहिता लागेको छ पक्कै पनि हो, तर सरकारले चाहिँ निर्णय गरेर हामीले बजेट विनियोजन गरेका
छ। होइन, त्यो बजेट कहाँ खर्च गर्ने भने क्या, त्यो बजेटलाई खर्च गर्नलाई त अख्तियारी लिनु पर्ला नि त, अख्तियारी दिने भने त अब निर्वाचन आयोगले तपाईँहरूमाथि चाहिँ अङ्कुश लगाइसकेका छ यो अवस्थामा हेर्दा।
निर्वाचन अङ्कुश लगाइसकेका परिस्थिति होइन, यो चाहिँ अरू ठाउँमा, यो चाहिँ जो हाम्रो संसद विकास कोषको बाहेक अरू रकममा आचार संहिता लागेको छ, यसमा लागेको छैन।
थ्याङ्क यू सो मच दीर्घराज भाँडजी, समय दिनुभयो, थ्याङ्क यू सो मच।
अरू कहाँ होला, तपाईँले पनि मैले आफ्नो अवधारणा, विकास सम्बन्धी अवधारणाहरू व्यक्त गर्ने अवसर दिनुभयो, तपाईँलाई पनि धन्यवाद।
तपाईँ आएपछि तपाईँसँग अन्तर्वार्ता लिनेछु, थ्याङ्क यू सो मच। हस् 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 थ्याङ्क यू सो मच दीर्घराज भाँडजी, तपाईँ आएपछि तपाईँसँग एक्सक्लुसिभ हामी इन्टरभ्यू लिनेछौँ। थ्याङ्क यू सो मच समय दिनुभयो। हामीसँग यतिखेर हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसबाट कैलाली क्षेत्र नम्बर 5 निर्वाचित सांसद, नेपाली काङ्ग्रेसबाट चाहिँ पूर्व राज्यमन्त्री भनिसक्नु भएको व्यक्ति हुनुहुन्थ्यो हामीसँग दीर्घराज भाँच हुनुहुन्थ्यो। उहाँसँग हामीले उहाँले क्षेत्र विकास कोष अन्तर्गत के काम गर्नुभयो यो विषयमा हामीले कुराकानी गऱ्यौँ, र हामी पछिल्लो समय यो बदलिँदो राजनीतिक अवस्थासँगै अब देश चुनावी माहौलमा गइसकेको छ, विभिन्न राजनीतिक दलहरू एक आपसमा तालमेल गर्ने, गठबन्धन गर्ने र चुनावी यो अवस्था देखिएको छ। यो अवस्थामा हेर्दा अब राजनीतिक दलहरूबाट जुन प्रतिनिधित्व गर्दै हुनुहुन्छ उहाँहरूलाई जनताले नजिकबाट निहाल्दै हुनुहुन्छ, उहाँहरूले यो संविधान सभाको निर्वाचनमा उहाँहरू सहभागी भइरहँदा उहाँहरूले के गर्नुभयो, के गर्न सक्नुभयो, र उहाँहरूले जुन निर्वाचन क्षेत्र विकास कोषबाट आएको बजेटलाई कसरी जनताका लागि काम गर्न सक्नुभयो, यो विषयमा हामी निरन्तर बहस गरिरहेका छौँ। र पछिल्लो समय फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समायोजन भएसँगै, अर्थात् स्पेसली भन्यो भने समाहित भयो, विलय भयो भन्ने कुराहरू बाहिर आए, र एउटा असन्तुष्ट पक्षै जुन रह्यो हिजोको थारवाड तराई पार्टी चाहिँ एकता भएसँगै उहाँहरू चाहिँ जुन किसिमले एकता गर्नुभयो, र पछिल्लो समय उहाँहरूले चाहिँ नेपाली काङ्ग्रेससँगको यो एकता एकीकरणलाई चाहिँ उहाँहरूले चाहिँ आफूले चाहिँ अस्वीकार गरेको र आपत्ति रहेको भन्ने कुराहरू बाहिर आएको छ। यो कुरा के हो त, उहाँहरूले के भन्दै हुनुहुन्छ भन्ने विषयमा हामी कुराकानी गर्न खोजिरहेको छौँ। हाम्रा प्राविधिक मित्रले फोरम लोकतान्त्रिकका चाहिँ केन्द्रीय सहअध्यक्ष भानुराम चौधरीसँग टेलिफोन लगाइरहनु भएको छ, उहाँको टेलिफोन व्यस्त देखाइरहेको छ। यतिखेर म छोटो कमर्सियल ब्रेकमा जान्छु, ब्रेकपछि उहाँसँगको विशेष कुराकानीलाई म पुनः जोड्नेछु।
जापान जान चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा थनगढीबाट जापानिज भाषा कोर्स गराएर स्टुडेन्ट भिसामा जापान पठाइन्छ। इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ। सम्पर्क राइनो इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी शाखा कार्यालय रातोपुल थनगढी, सम्पर्क फोन 0915274478 र मोबाइल नम्बर 9858421635 र 9848420243।
सुदूरपश्चिमाञ्चल क्याम्पस एसपीए को भर्ना सम्बन्धी सूचना विगत 18 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यस सुदूरपश्चिमाञ्चल क्याम्पस एसपीएमा स्नातक तह प्रथम वर्षमा भर्ना खोलेको बेहोरा जानकारी गराइन्छ। प्रवेश परीक्षा 2074 कार्तिक 11 गति बिहान 8 बजे। उपलब्ध संकाय एवं विषयहरू बीबीएस तर्फ एकाउन्टिङ फाइनान्स मार्केटिङ, बीए तर्फ इङ्ग्लिस सोसियोलोजी आरडी जर्नालिजम, बीएड तर्फ इङ्ग्लिस एजुकेसन, नेपाली एजुकेसन, म्याथ एजुकेसन, हेल्थ एजुकेसन, प्रपोज्ड प्रोग्राम बिएचएम, बिआइएम, एमबिएस। क्याम्पस सिट सुदूरपश्चिमाञ्चल क्याम्पस एसपिए धनगढी 2 कैलाली नेपाल 091-520-392 र 523-192। भर्ना फारम वितरण भइरहेको छ।
ए राम भाइ, तिमी कस्तो खालको मान्छे हो यार, फोन गरिरहेछु अघिदेखि फोनै उठाउँदैनौ त।
ओहो मापाउ दाजु मापाउ, यो मोबाइल बिग्रिएर न फोन गएको थाहा हुन्छ न फोन आएको थाहा हुन्छ।
स्टार मोबाइल ग्यालरीमा तिम्रो त्यो बिग्रेको मोबाइल लगिहाल, झन्झटै साथ।
तपाईँले पनि यस्तै झन्झट बेहोरिरहनु भएको छ भने सम्झनुहोस् मोबाइल एसेसरिज एन्ड हार्डवेयरको थोक तथा खुद्रा विक्रेता स्टार मोबाइल ग्यालरीलाई एलसिडी, टच फोल्डर, हेडफोन, चार्जर, ब्याट्री, एसएमडी, टच मसिन, टुलकिट आदि पाउँछ। एकचोटि सेवाको मौका अवश्य दिनुहोला। स्टार मोबाइल ग्यालरी, ट्राफिक चोक विशालनगर गल्ली सरोज मेडिकल नजिकै। प्रोप्राइटर मोहम्मद नौसाद, 98-11-67-13-35, 98-40-45-44-04।
होइन सात समुद्र पारी गाकाहरूले उत्तिखेरको उत्तिखेर पैसा पठाउन मिल्ने, तिमी त्यही नजिकको भारतमा गएर पनि पैसा पठाउन कति गाह्रो भएको, उतै घरसम्म गर्न लाग्यो कि क्या हो? भारतबाट पैसा पठाउन मिल्ने सनराइज बैंकको सूर्योदय रेमिटको विज्ञापन रहेछ क्या?
त्यसले अल्ठुलो बार त म पनि सुन्छु।
भारतको आईडीबीआई बैंकबाट नेपालमा सनराइज बैंकको सूर्योदय रेमिटमा पैसा पठायो भने तुरुन्तै पैसा पाइन्छ।
बुझे हैन, पठाए भन बुढा, कति गर्छौ पर्या छ पैसाको?
त्यसैले तैले पनि फोन राखे भन त ए बुढी।
ल नाम सम्झौ नि, नेपालमा सनराइज बैंकको सूर्योदय रेमिट अनि भारतमा
आईडीबीआई बैंक रेमिट सूर्योदय।
हे दशैं तिहारको सेलिब्रेशन, वर्लपुलमा सबैको अट्र्याक्सन, उपहारै उपहारले घर हाउसफुल, सबैलाई मिल्ने छ ह्याप्पीनेस फुल।
यो उत्सवमा सबैलाई मिल्छ ह्याप्पीनेस हाउसफुल जब आउँछ घरमा वर्लपुल, किनकि हरेक सामानमा छ उपहार फुल। वर्लपुलका सामानहरूमा 10% वारेन्टी पाइन्छ अनि हरेक सामानमा पक्का उपहार ग्यारेन्टी पाइन्छ। शर्तहरू लागू हुनेछन्।
हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै उर्किँदैछ नेपाल, चोकको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखलाई मनाउँदै उर्किँदैछ नेपाल, चोकको फनमा रमाउँदै।
नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन,
चोको 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 फन।
हाम्रो अनिल दाजुले नयाँ मोबाइल किन्नु भएको छ, खै खै हेरौँ।
किन्न त किन्यो तर ब्याट्री नै टिक्दैन यार, फेरि बजारभरि खोजियो तर कहीँ पाएन।
कसले भन्यो ब्याट्री पाइँदैन? अमन मोबाइल सेन्टर छ नि, नयाँ मोबाइलको ब्याट्री पनि पाइने, ग्यारेन्टीका साथ मोबाइल पनि बनाइने, र ब्याट्री नमिल्ने मोबाइलको ब्याट्री पनि बनाइने ठाउँ
हो र
हो त। सम्पर्क अमन मोबाइल सेन्टर, बस पार्क निकास गल्ली, 98-485-58-860।
आदन सुधापुन यहाँहरू सम्पूर्णलाई स्वागत छ। यो छोटो कमर्सियल ब्रेक पछि कार्यक्रम तातो बहस हुँदै हुनु छ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 MHz र पछिल्लो समय नेपाली काङ्ग्रेसमा जसरी विलय भएको छ नेपाल लोकतान्त्रिक फोरम, र यो अवस्थामा अब फोरम लोकतान्त्रिकभित्र असन्तुष्ट पक्ष कसरी अगाडि बढ्छ त, यो विषयमा हामी कुराकानी गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ पार्टीका सहमहामन्त्री सह अध्यक्ष, यतिखेर हाम्रो बिचमा हुनुहुन्छ भानुराम चौधरी हुनुहुन्छ, उहाँलाई म वेलकम गर्छु। भानुरामजी, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
अब पार्टी विलय भएको छ, तपाईँहरू हिजो एकता गर्दा होइन खुट्टाहरू काँधमा हालेर दौड्नु भएको थियो, विजय कुमार गच्छेदारको एजेन्डा हामीलाई मनपर्छ, विजय कुमार गच्छेदारले अब थारूहरूको मुद्दा उठाउँछ, आदिवासी जनजाति मधेसीको मुद्दा उठाउँछ भन्दै हुनुहुन्थ्यो, अब तपाईँहरू के गर्नुहुन्छ भन्नुहोस् त? अब
अब हामी नेपाल लोकतान्त्रिक फोरमलाई पुनरुत्थान गरेर अब यसलाई जीवित गर्दै अब हामी अगाडि बढ्छौँ।
तर सम्भव त छैन होला नि, किनभने विजय कुमार गच्छेदारको जुन व्यक्तित्व व्यक्तिगत हाइटले गर्दा आज पार्टी स्थापित भएको, तर तपाईँहरूसँग त्यो क्षमता छैन नि त।
क्षमताको कुरा भने क्षमता बनाउने कुरा हो, आफै बन्दैन, क्षमता आफै बन्दैन। अब हिजो जुन परिस्थितिमा हामी थियौँ त्यो स्थितिलाई कायम गर्दै हामी चाहिँ अगाडि बढ्छौँ।
तर तपाईँहरूसँग जनमत छ र त्यो जनाधार छ, आज बताउनुहोस् न भानुराम चौधरीजी, तपाईँ कैलालीबाट बिलङ गर्नुहुन्छ, आज रामजनम चौधरी जानुभएको छ, गीता राणा गइसक्नु भएको छ, जनक चौधरी गइसक्नु भएको छ, कैलालीमा तपाईँहरूको जुन चाहिँ सङ्गठन थियो आज सबै काङ्ग्रेसमा विलय भइसकेसँगै अब तपाईँहरूले कसरी सङ्गठन बनाउन सक्नुहुन्छ भन्नुहोस् त। अब
नेपाल कैलाली मात्रै होइन, नेपाल 75 अहिले 77 जिल्ला बनेको छ। त्यसैले तपाईँलाई म के आग्रह गर्न चाहन्छु भने र समग्र समुदायलाई जनतालाई के आग्रह गर्न चाहन्छु भने तपाईँको एफएम मार्फत नेपाल भनेको 75 जिल्ला 77 जिल्ला हो, त्यसैले चाहिँ कैलाली मात्रै सीमित अब नेपाल लोकतान्त्रिक फोरम रहँदैन। र अब अहिलेको अवस्थामा जिल्लामा रहेका समग्र साथीहरूको ठाउँ ठाउँमै डिसिजन गरेर निर्णय गरेर हामी अब नेपाली काङ्ग्रेसमा जाँदैनौँ भन्ने कुरा बैठकहरू मिटिङहरू भइरहेको छ र निर्णयहरू पनि भइरहेको छ। एवं प्रकारले समग्र चाहिँ जिल्लाहरूमा धेरै अधिकांश चाहिँ जिल्लाहरूमा ती बैठकहरू बसिराखेका छन् र हाम्रो समर्थनमा आउँदैछन्। त्यसले गर्दाखेरि अब हिजोको परिस्थिति नेपाल लोकतान्त्रिक जुन थियो त्यसैलाई बरकरार राख्नको लागि हामी चाहिँ प्रयत्नरत रहनेछौँ। एक दिनमै सबै चिज सबै थोक हुन्छ भन्ने कुरा होइन। हालाकि एउटा चाहिँ विडम्बना के भयो भने निर्वाचनको मुखमा आएर यसरी चाहिँ यत्रो चाहिँ जनता समर्थकलाई चाहिँ रुवाएर जसले चाहिँ जुन विजय गच्छेदार लगायतका नेताहरू नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ त्यो चाहिँ उहाँहरूलाई चाहिँ एक दिन त्यसको चाहिँ अब पाप भन्नुहुन्छ कि के भन्नुहुन्छ त्यसको भागीदारी बन्नै पर्छ र जनता उनीहरूलाई चाहिँ तिरस्कार गर्नेछन् र उनीहरू जुन लक्ष्य र उद्देश्य आफ्नो व्यक्तिगत स्वार्थ लागि गएका छन् त्यो चाहिँ भोलिको दिनमा उनीहरूको चाहिँ त्यो प्राप्ति हुँदैन भन्ने हामीलाई चाहिँ विश्वास छ। र अब किनभने संस्था भनेको सङ्गठन हो, उनीहरूले सङ्गठन लिएर गएका होइनन्, सङ्गठन लिएर जानको लागि सङ्गठनको निर्णय हुन्छ, एउटा प्रक्रिया हुन्छ, विधि हुन्छ। त्यसले गर्दाखेरि सङ्गठनको कुनै पनि संस्थाको राजनीतिक पार्टीको कुनै पनि निर्णय नगरेर उनीहरूले व्यक्तिगत रूपमा गएको हुनाले हाम्रो बुझाइ र राजनीतिक अब बुझाइ पनि त्यही हो कि पार्टी विलय गरेको होइन, पार्टी मतलब त्यहाँ एकीकरण भएको होइन, उहाँहरू व्यक्तिगत रूपमा दुई चारजना मान्छेहरू आफ्नो व्यक्तिगत स्वार्थको लागि विलय भएका हुन् नेपाली काङ्ग्रेस।
होइन भानुरामजी, यो अवस्था हेर्दा तपाईँसँग मैले एकपटक अन्तर्वार्ता लिँदा मैले भने त्यही इतिहासले तपाईँलाई सोध्नेछ, तपाईँ र लक्ष्मण थारूले जुन थारूहरूको मुद्दा उठाएर तपाईँहरू राजनीति सुरु गर्नुभएको थियो, पछिल्लो समय तपाईँले जुन एकता बनेसँगै तपाईँहरू एकीकरण गर्नुभएको थियो, त्यतिखेर पनि मैले तपाईँसँग अन्तर्वार्ता लिँदा भनेको थिएँ कि तपाईँलाई पछि पछुतो लाग्नेछ या छैन, आज पछुतो लागिरहेको छ कि छैन भन्नुहोस्
अब। अब यो कुरा राजनीतिमा पछुतो भन्दा पनि पछुतो र अब राम्रो नराम्रो कुराहरू चाहिँ दुवै पक्ष हुन्छ, कुनै पनि पार्टीको दुईटा नकारात्मक र सकारात्मक हुन्छ। हामीले अब सोच बनाउने बेलामा सकारात्मक नै बनाउनुपर्छ भन्ने हो, त्यसैले समाज सधैँभरि नकारात्मक मात्रै सोच राख्नुपर्छ राख्नुहुन्छ भने हिजो चाहिँ विजय गच्छेदार पनि त अब काङ्ग्रेसबाट विद्रोह गरेर उसले चाहिँ अलग्गै पार्टी बनाएकै हो नि, आज फेरि फर्केर त्यहाँ गएको छ। आखिर हिजो नकारात्मक भएरै त्यो चाहिँ ऊ गरेका थियो भने आज उसको चाहिँ सोचमा परिवर्तन भयो, सकारात्मक भयो। त्यस्तै गर्दाखेरि राजनीतिमा चाहिँ दुश्मनको ठुलो दुश्मन र को चाहिँ मित्र भन्ने कुरा त हुँदैन। भोलिको दिनमा कोसँग कसरी हात मिलाउनु पर्छ भन्ने कुरा आफ्नो ठाउँमा छ, राजनीति हो, सत्ता हो, अब त्यसमा समीकरण गर्ने बेलामा अब जनताको स्वार्थ व्यक्तिको स्वार्थ दुईटा हुन्छ, एउटा चाहिँ अब समग्र समुदायको स्वार्थ लुकेको अब हुन्छ भने एउटा चाहिँ व्यक्तिगत स्वार्थ पनि लुकेको, अहिले चाहिँ नितान्त व्यक्तिगत स्वार्थको लागि उहाँहरू जानुभएको छ, भोलि जनताले यो कुरा बुझ्नेछ र उहाँहरूलाई चाहिँ जुन स्वार्थको लागि जानुभएको छ त्यो चाहिँ उहाँहरूबाट त्यो फुट्किन्छ भन्ने हामीलाई चाहिँ विश्वास छ। त्यसैले हिजो मैले चाहिँ जुन विश्वास प्रकट गरेका थिएँ यो पार्टीको सवालमा, म चाहिँ व्यक्तिको सवालमा केही थियो होला, त्यो एउटा राष्ट्रिय राजनीतिमा एउटा हावी भइसकेको मान्छेले भोलि केही न केही गर्छ नि भन्ने चाहिँ एउटा विश्वास थियो, तर विश्वासघात भएको छ। तर
भानुरामजीले थारू जनतालाई चाहिँ धोका दिएकै हो नि. हिजो तपाईँलाई धेरै साथ दियो थारू जनताले. हेर्नुहोस् आज तपाईँ आएर चाहिँ फोरम लोकतान्त्रिकमा विलय हुनुभयो. हेर्नुहोस् है एकीकरण हुनुभयो. तर अहिले आएर तपाईँमाथि धोका भयो भनेर यहाँले चाहिँ रिस हान्दै हुनुहुन्छ. तर उहाँहरूले चाहिँ तारूहरूलाई जुन चाहिँ टिकापुर घटनामा दोषी हुनुहुन्छ उहाँहरूलाई चाहिँ छोड्नका निम्ति प्रधानमन्त्रीसँग चाहिँ एग्रिमेन्ट गरेर यतिखेर पार्टी एकता भएको भन्ने कुरा बाहिर आइसकेको छ. यो अवस्थामा हुँदा अहिलेसम्म तपाईँहरूले होइन टिकापुर घटनाका अभियुक्तहरूलाई बाहिर निकाल्नै सक्नु भएन. अब उहाँहरूले त्यो आश्वासन दिएर जानुभएको छ नि त, एकता गर्नुभएको छ नि त. यसले त अब जनतामा एउटा खुसियाली आएको छ नि त थारू जनतामा.
केही त्यो चाहिँ हुने अब हामीले देख्यौँ होइन, सहमति सम्झौता गर्ने भन्ने एउटा चाहिँ लोभ लालच मात्र रहेछ भन्ने कुरा मैले महसुस गरेको छु. किनभने धेरै पटक म आफै पनि अब आन्दोलनकारी भएको नाताले धेरै पटक कि काङ्ग्रेस माओवादी एमालेहरूसँग चाहिँ हामी सम्झौता गरेका छौँ. 10 बुँदे 5 बुँदे 6 बुँदे 5 बुँदे 3 बुँदेसम्म चाहिँ हामीले सम्झौता गऱ्यौँ होइन. तर ती मात्रै एउटा लोभ्याउने एउटा पाटो मात्रै रहेछ भन्ने. त्यस्तै गरेर विजय गछेडासँग पनि त हामीले एउटा चाहिँ एग्रिमेन्ट गरेका छौँ नि त, 20-25 बुँदे हामी एग्रिमेन्ट गरेर गएका थियौँ. तर कार्यान्वयनको पाटोमा नलगेर उसले चाहिँ व्यक्तिगत स्वार्थमा लिप्त भएर अहिले चाहिँ धोका दियो हाम्रो समग्र समुदायलाई, जनतालाई, नेपाली जनतालाई होइन. त्यस्तै गरेर ऊ त्यत्रो जनतालाई लगाएर गएको छ. भोलि चाहिँ एउटा चाहिँ जाने एउटा बाटो मात्रै हो त्यो, उसको चाहिँ जनतालाई देखाउने एउटा चाहिँ उसको षड्यन्त्र मात्रै हो कि म यो यो गरेर जाँदैछु, म चाहिँ धोका दिन्न भन्ने हिसाबमा जुन उसले चाहिँ सम्झौता गरे होला. तर त्यो सम्झौता उसको चाहिँ व्यक्तिगत स्वार्थको लागि गरेको सम्झौता मात्रै हो. त्यो चाहिँ कार्यान्वयन अब हुन्छ भन्ने मलाई चाहिँ कति पनि अन्त विश्वास छैन. किनभने यदि कार्यान्वयन हुनु हो त ऊ स्वयं मन्त्री परिषदमा एउटा स्थान पाएकै त थियो होइन. उसको पनि लाग्ने एउटा चाहिँ स्थान थियो, उप प्रधानमन्त्री थियो, के मन्त्री भनिसकेका अवस्थामा उसले कार्यान्वयन गराउन सकेन.
अब विजय कुमार गच्छेदारको ठाउँ कसले लिन्छ भन्नुहोस् त. तपाईँहरूको चाहिँ सह अध्यक्षहरू धेरै हुनुहुन्छ, तपाईँहरू 4-5 जना अहिले पनि हुनुहुन्छ. यो कसरत हेर्दा भानुराम चौधरी अगाडि हुनुहुन्छ कि अरू हाम्रो होइन थापाजी अगाडि जानुहुन्छ?
आज त म आज साँझसम्म त्यसको चाहिँ निष्कर्ष नि अब तपाईँले जानकारी पाइहाल्नुहुन्छ
भने अब विजय कुमार गच्छेदारको ठाउँमा चाहिँ भानुराम चौधरी हुन्छ भने हामी विश्वास गरौँ.
हुन सक्छ.
अब यो यो अवस्था हेर्दा भानुरामजी भानुरामजी
अनौपचारिक रूपमा चाहिँ अब त्यो चाहिँ छलफल भइसकेको छ, आधिकारिक रूपमा अब आज आइहाल्छ.
ल तपाईँलाई शुभकामना छ होइन भानुरामजी, तपाईँ अध्यक्ष बन्दै हुनुहुन्छ. अब एउटा कुरा मलाई क्लियर गर्नुहोस् न, अहिलेको अवस्थामा हेर्दा बाहिर धेरै चर्चा हुन थाल्यो. अब हिजोको दिनमा माओवादी निकट भएर तपाईँ चाहिँ बेला बखतमा चर्चामा आउनुभयो. अहिले हेर्दा उहाँ चाहिँ काङ्ग्रेसमा छिरेपछि तपाईँहरू वाम घटकतिर जाने कि भन्ने शङ्का उपशङ्का हुन थालेको छ. यो शङ्का हो, तपाईँहरू जाने तर्खरमा हो त?
होइन, हामी आन्दोलनकारीसँगै चाहिँ सहकार्य गर्छौँ. त्यो दुई मतै छैन. जसले हाम्रो माग मुद्दा प्रति यत्रो संवेदनशील भएर आन्दोलन हाँकेको छ र अब हामीसँग सहकार्य हिजो भएको छ, हामी जो जसले चाहिँ हाम्रो माग मुद्दा प्रति संवेदनशीलता प्रकट गर्छ हामी त्यस उहाँहरूसँग
भने उपेन्द्र यादवले तपाईँहरूलाई काँधमा लिएर हिँड्न खोज्नु भयो. यदि त्यो अफर आयो भने तपाईँहरूले के गर्नुहुन्छ भन्नुहोस् त?
हामी कसैको काँधमा चढ्ने होइन, हाम्रो चाहिँ आफ्नो अस्तित्वलाई अब कायम गर्दै अब सहकार्य गर्ने
होइन. बाबुराम भट्टराईसँग हुने सम्भावना छ कि छैन?
छैन, उहाँसँग ऊ आफै चाहिँ यताउता अब भौतारी राख्नु भएको छ होइन. हिजो अब माओवादी एमालेको गठबन्धनमा गएर चाहिँ उहाँ चाहिँ आफ्नो चाहिँ अस्तित्व कायम गर्न खोज्नुभयो, त्यहाँ पाउनु भएन. अहिले काङ्ग्रेससँग चाहिँ भौतारी राख्नु भएको छ.
अब यो अवस्था हेर्दा भानुरामजी थ्रेस होल्डको कुरा छ. हेर 3% तपाईँहरू थ्रेस होल्डको अवस्थामा छ. निर्वाचन आयोगले तपाईँहरूलाई आधिकारिक पार्टी नेपाल लोकतान्त्रिक फोरम दिन्छ कि दिन्न एउटा यो सकसको विषय होला होइन. तपाईँहरूलाई अब यो एउटा एक्सर्साइज होला. तर अहिले अवस्था हेर्ने भने अब यो प्रदेश र सङ्घको निर्वाचनमा तपाईँ जानु भएन भने पार्टी पनि स्थापित हुन सक्दैन. सबै एलायन्स भइरहेको छ, राष्ट्रिय राजनीति ध्रुवीकृत भएको छ, दुई ध्रुवमा राजनीति देखिएको छ. यो अवस्थामा हेर्दा अब भानुरामजी तपाईँहरू कतातिर जाने भन्नुहोस् न आज जनतालाई?
सुन्नु, अब यो चाहिँ राजनीति भनेको 2 दिनको लागि मात्रै राजनीति गरिँदैन. अहिले सबै राजनीतिक पार्टी जति चुनावमा भाग लिँदैछन् सबै थ्रेस होल्ड कटाउँछन् भन्ने कुरा म विश्वास गर्दिनँ. जुन अवस्था उनीहरूको हुन्छ हाम्रो पनि अवस्था आज चाहिँ जुन गरे यिनीहरूले नेतृत्वले गर्यो हाम्रो अवस्थालाई चाहिँ नाजुक बनाएर त्यस थ्रेस होल्डकै नाममा अथवा आफ्नो व्यक्तिगत स्वार्थ पुरा नहुने देखेर जुन हिसाबमा जनतालाई धोका दिए, पार्टी कार्यकर्तालाई चाहिँ धोका दिएका छन्, उनीहरू आफै पनि धोका पाउनेछन्. र थ्रेस होल्डको कुरा जुन गर्नुभयो, मैले के भन्छु भने तपाईँलाई आग्रह के गर्छु भने थ्रेस होल्ड अथवा राजनीतिमा उतार चढाउ हुन्छ, थ्रेस होल्ड अहिले नै कटाइसक्नु हाल्नुपर्छ भन्ने होइन. मैले अघि नै भने थ्रेस होल्ड कटाउने 2-3-4 पार्टीभन्दा बढी हुँदैन. र त अहिले चाहिँ तपाईँको लगभग 50 भन्दा बढी राजनीतिक पार्टीहरू चाहिँ दर्ता भइसकेका छन् होइन निर्वाचन आयोगमा. सबै 50 पार्टीले थ्रेस होल्ड कटाउनको लागि तपाईँको 50 तिया 150 करोड चाहिँ मतदाता हुनुपर्छ अथवा समथिङ 2 करोड मतदाता हुनुपर्छ. छैन होइन एक एक करोड 40 लाख मतदाता हो, त्यसमा चाहिँ 3 लाखको दरले तपाईँ 50 वटा राजनीतिक पार्टीलाई भाग लगाउनुहोस् कति कतिको गर्छ गर्दैन। त्यसले गर्दाखेरि अहिले राजनीतिको बुझाइ मेरो के छ भने थ्रेसहोल्ड तत्कालै हातमा पाउँछौँ भन्ने कुरा होइन, यो निरन्तर जारी सङ्घर्ष जारी राख्नुपर्छ।
होइन चुनावमा अब तालमेल कोसँग हुन्छ, तपाईँहरू चुनावमा भनौँ स्वतन्त्र उठ्ने कि कुनै पार्टीसँग तालमेल गरेर जाने भन्नुहोस् न आज?
अब हामीले चाहिँ स्वतन्त्र पनि उठ्न सक्छौँ र कसैसँग एलायन्स गरेर पनि जान सक्छौँ।
अब भानरामजी यहाँलाई धेरै धेरै शुभकामना छ दिपावलीको, होइन जाँदा जाँदै तपाईँहरूको एउटा यो पार्टीभित्र शोक आएको छ यसलाई मिलाएर अगाडि बढ्नुहोस्। थ्याङ्क यू सो मच समय दिनुभयो,
धन्यवाद।
थ्याङ्क यू सो मच। यतिखेर हामीसँग हुनुहुन्थ्यो नेपाल लोकतान्त्रिक फोरम चाहिँ जसरी अहिले काङ्ग्रेसमा विलय भएको छ र यो अवस्थामा चाहिँ असन्तुष्ट पक्ष हिजोको थारूवाड तराई पार्टी लगायत अन्य पार्टीहरू यतिखेर जुन समाहित भएका थिए एकता गर्नुभएको थियो, उहाँहरू 8-10 वटा पार्टीहरू मिलेर विजय कुमार गच्छेदारसँग एलायन्स गरेसँगै उहाँहरू चाहिँ अहिले अलमलमा पर्नु भएको छ, असन्तुष्ट व्यक्त गरिरहनु भएको छ, राजनीतिप्रति उहाँहरूको प्रश्न चिन्ह उठेको छ र यो अवस्थामा उहाँहरू कसरी अगाडि बढ्नु होला भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ। हामीसँग प्रत्यक्ष कुराकानीमा हुनुहुन्थ्यो यतिखेर भानुराम चौधरी हुनुहुन्थ्यो, हामीले उहाँसँग चर्चा परिचर्चा बहस गऱ्यौँ र बिहानको 8 बजी सकेको छ। अब आज तिहारको पहिलो दिन रहेको छ काग तिहार र यो विषयमा हामी आज रमाइलो कुराकानी पनि गर्दैछौँ। यतिखेर हाम्रो बिचमा हुनुहुन्छ यतिखेरकै चर्चित तपाईँहरूकै मनमुटुमा बस्न सफल लोकप्रिय गायिका, यतिखेर हुनुहुन्छ देउडा गायिका र पछिल्लो समय उहाँले दोहोरी र केही अन्य गीतमा पनि आफ्नो आवाज सुमधुर आवाज दिइसक्नु भएको छ रेखा जोशी, यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा वेलकम गर्छु। रेखाजी वेलकम, यहाँलाई स्वागत छ कार्यक्रम तातो बहसमा।
धन्यवाद।
एट फर्स्ट त यहाँलाई विजय यो शुभ दीपावलीको धेरै धेरै शुभकामना दिन चाहन्छु हाम्रो दिनेश एफएम परिवार र मेरो व्यक्तिगत तर्फबाट।
मेरो तर्फबाट पनि तपाईँ अनि तपाईँको एफएम दिनेश एफएम लगायत यति बेला लाइभ सुनेर बस्नुभएका तमाम लाखौँ श्रोता मित्रहरूमा विजया दशमी अब गइसक्यो भन्नुपर्छ अनि नेपालीहरूको दोस्रो महान चाड तिहारको लाखौँ लाख शुभकामना दिन चाहन्छु।
अब रेखाजी यो तिहारलाई कसरी मनाउने तर्खरमा हुनुहुन्छ, आजबाट काग तिहार लागिसकेको छ होइन, यहाँलाई थाहा छ यो अवस्था हेर्दा अहिले भनौँ न तिहारको मुखमा तपाईँ के गरेर यो काठमाडौँमा बसिरहनु भएको छ, के गर्दै हुनुहुन्छ अहिले रेखाजी?
म अब हरेक वर्ष म घर परिवारसँगै तिहार मनाइरहेको थिएँ होइन, अब योपालि चाहिँ दसैँमा म घरतिरै थिएँ तर चाहिँ विशेष काम परेर चाहिँ मैले काठमाडौँ आउनु पर्यो। तिहारको बेला म घर छोडेर आफ्नो दाई भाइ टिका लगाउन छोडेर चाहिँ म यता काठमाडौँमा बसिरहेको छु, तर पनि रमाइलो लागिरहेको छ किनभने हामी योपालि एकदम नयाँ तरिकाले देउसी भैलो खेल्ने तयारीमा पनि छौँ है। सुदूरपश्चिम घर जान नपाएका हामी सबैजना कलाकार अनि त्यसै गरी गीत सङ्गीततिर इच्छा भएका व्यक्तिहरू हामी एकजुट भएर योपालि चाहिँ काठमाडौँमै बसेर भए पनि एकदमै रमाइलो गर्ने, कला संस्कृतिलाई पनि जगेर्ना गर्ने, आफू पनि आफ्नो मनमा पनि तिहारको दिन तिहारको बेला त्यो फिल नआओस् कि मैले घर जान पाएको भए हुन्थ्यो म यहाँ एक्लै परे भन्ने त्यो त्यो सोच पनि नआओस् भन्ने गरेर चाहिँ हामीले एकदमै देउसी भैलो टिम पनि बनाएका छौँ। हामी अब भोलि या पर्सिदेखि नै हामी देउसी खेलेर यसरी यतै तिहार मनाउने तयारीमा।
वास्तवमै रेखाजी यो अवस्था हेर्दा तपाईँहरू सुदूरपश्चिमको मान्छेहरू यतिखेर काठमाडौँमा होइन राजधानीमा हुनुहुन्छ, त्यहाँ चाहिँ देउसी भैलो खेल्ने कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ तपाईँहरूले, रेखाजी आज सम्झिँदा भनौँ न सुदूरपश्चिमबाट टाढा बस्दा विगतको त्यो बाल्यकालको त्यो तिहारलाई या भनौँ देउसी भैलो खेल्दाको त्यो हुन्छ नि रमाइलो क्षणहरू आज कसरी मिस गर्दै हुनुहुन्छ यहाँले रेखाजी?
एकदमै मिस गरिरहेको छु। हुन त मैले धेरै देउसी भैलो गाउँमा बसेर अब हाम्रो सुदूरपश्चिममा बसेर मैले धेरैचोटि खेल्न पाएन होइन, तर पनि रमाइलो एकदमै गरियो देउसी भैलो त्यही सानो उमेर छँदा होइन साथीहरूसँग रमाइलो गर्थ्यौँ एकदमै हातुलही भएर होइन ड्रेस ड्रेस लाएर एकदमै रमाइलो हुन्थ्यो घर घरमा जान्थ्यौँ। तर त्यसपछि चाहिँ उमेर बढ्दै जाँदा समय परिवर्तन हुँदै जाँदा त्यो साथीहरू पनि कता कता जानुभयो छुट्टिनुभयो होइन, अब देउसी भैलो आफूले चाहिँ मैले खेल्न पाएन, मैले 9 कक्षा र 10 कक्षामा खेलेँ, त्यसपछिका मैले बाँकी अब अहिले त म मास्टर पढिरहेको छु है, त्यो त्यो ग्यापमा चाहिँ मैले देउसी भैलो खेल्न पाएन बिचमा, तर पनि एकदमै रमाइलो हुन्थ्यो। त्योभन्दा रमाइलो चाहिँ मलाई अहिले लागिरहेको छ किनभने त्यो दिनको सम्झना ले अब त्यो दिनको सम्झनालाई चाहिँ यो दिनको सम्झनाले मेटाउनेछ है पक्कै।
रेखाजी यो तिहारको रमाइलो पक्ष के हो, महत्त्वपूर्ण पक्ष के हो जस्तो यहाँलाई लाग्छ त?
मलाई त अब त्यो रमाइलो पक्ष भन्नाले एउटा तिहार जब आउँछ मान्छेहरू अब एक आपसमा जम्मा हुन्छ होइन, टाढा टाढा बसिरहेको हुन्छ होइन, सबैजना सँगै हुन पाउँदैनन्, दिदी बहिनीहरू पनि बिहे भएर आफ्नो घरमा हुनुहुन्छ, दाई भाइ पनि यता हुनुहुन्छ, तर यो तिहारले चाहिँ हामीहरूलाई एकजुट गराउने मौका दिन्छ। अब रमाइलो हुन्छ, पहिला हामी एकदमै मुड छैन कुनै कुरामा, हामीलाई रुचि नै छैन, तर पनि यस्ता तिहारहरूले चाहिँ हामीलाई हौसला प्रदान गर्छ है।
हजुर हजुर, धेरै नेपालीहरू स्पेसली सुदूरपश्चिमको धेरै जनताहरू यतिखेर विदेशका खाडीमा हुनुहुन्छ, हामीलाई अनलाइन मार्फत पनि उहाँहरूले सुन्दै हुनुहुन्छ होइन, यो तिहारको सन्देश के हुनु पर्ला जस्तो लाग्छ यसपटक?
त्यही त, अब दाजुभाइहरू, अब हाम्रो नेपाली दाजुभाइहरू भनौँ, एकदमै विदेशतिर बढी बस्नुहुन्छ किनभने घर परिवार हाम्रो सबैलाई छोडेर भए पनि कामको सिलसिलामा जानुपर्ने हुन्छ, एकदमै टाढा बसेर उहाँले सम्झिरहेको हुन्छन्। म पनि अब धेरै जसो गीतहरू विदेशमा बस्ने हाम्रो नेपाली दाजुभाइहरूको गाउँछु, कति व्यथा छ कति पीडा छ म गीतबाटै बुझ्न सक्छु है। अब धेरै जस्तो अब हामी स्वदेशमा बस्नेहरूले भन्दा विदेशमा बस्नेहरूलाई चाहिँ एकदमै त्यो महत्त्व बढी हुन्छ कि
वास्तवमा यो चाडपर्व आउँदाखेरि उहाँहरूलाई घर परिवारको माया होइन गाउँघरको सम्झनाले धेरै सताउँछ होला। रेखाजी, यतिखेर हजारौँ जनताले हामीलाई सुन्दै हुनुहुन्छ, सुदूरपश्चिमको ठुलो एफएम होइन पुरानो एफएम दिनेश एफएममा तपाईँ हुनुहुन्छ, अहिले एउटा गीत, रमाइलो गीत तपाईँलाई रेखा जोशी भनेर चिनाउने गीत गाइदिनुहोस् न प्लिज।
अब मैले चाहिँ गाउनु पर्दा म सुरुमा मेरो म जुन गीतबाट म अगाडि आएँ, जुन गीत मेरो पहिलो गीत हो, म त्यो गीत चाहिँ छुटाउन चाहन्न, त्यस पछाडि म अरू तिहारको गीत पनि गाउँला।
त्यति
बेला चाहिँ म मेरो पहिलो देउडा एल्बम घुटुक्क गाडुली लाया प्यारा रातिमा सपनी आया, यो गीत चाहिँ मैले 71 सालमा रेकर्ड गरेको थिएँ त्यतै सुदूरपश्चिमकै रेकर्डिङ स्टुडियोबाट, ओम डिजिटल रेकर्डिङ स्टुडियोबाट, र जसमा स्वर रहेको थियो हाम्रो आदरणीय दाजु करण राणा अनि मैले गाएका थियौँ, र लय शब्द गर्नुभएको थियो चर्चित गायक गोपाल दयाल दाईले। त्यो गीतको म एकचोटि
सुनाउँछु। सँगसँगै रहनु हौ प्यारा रातिमा सपनी आया, मुना र मदन काोडा प्यारा मुना र मदन कासु घुटुक्का बाडुली लाया, बिछोडा जनम हो प्यारा रातिमा सपनी आया।
धन्यवाद, भेरी गुड भेरी गुड, आवाज अत्यन्तै मिठो छ यहाँको रेखाजी। यो अवस्था हेर्दा कतिको स्ट्रगल गर्नु पर्यो यहाँले होइन, सुदूरपश्चिमको एउटा सर्जक स्रष्टा तपाईँ काठमाडौँ पुग्दा सुदूरपश्चिमको होइन भाषा संस्कृतिको जगेर्ना गर्ने अग्रजहरू हुनुहुन्छ, कतिको स्ट्रगल गर्नु पर्यो यहाँले रेखाजी काठमाडौँमा आफू इस्टाब्लिस हुनका लागि?
मैले सुरु गरेँ, मैले 71 सालदेखि, अनि त्यसपछि मेरो यो पहिलो गीत घुटुक्क बाडुली लायाले मलाई एकदमै माथि उठाउन पनि सहयोग गर्यो भन्नुपर्छ, अनि जति अरू कलाकारहरूले जुन सङ्घर्ष गरेर म यहाँसम्म आएँ, यति सङ्घर्ष गर्नु पर्यो मलाई कलाकारिता क्षेत्रमा लागेर यहाँसम्म पुग्न भन्नुहुन्छ, तर त्यो दाजुमा चाहिँ मैले धेरै स्ट्रगल गर्नु परेन जस्तो मलाई लाग्छ है। एउटा गीत गाइसकेपछि चाहिँ मैले लगातार गीतहरूको मलाई अफर आउँदै गऱ्यो, मैले गाउँदै गरेँ, अनि त्यसै गरी घर परिवारबाट पनि एकदमै सपोर्ट भयो, अनि अब घर परिवारबाट सपोर्ट नहुँदो हो आफूलाई रुचि कलाकारिता क्षेत्रमा भइदिएको भए चाहिँ मैले धेरै स्ट्रगल गर्नु पर्थ्यो होला, तर सबै क्षेत्रबाट मैले एकदमै सहयोग पाएँ, सहयोगी हातहरू धेरै भेटाएँ, अनि त्यही भएर पनि मैले धेरै स्ट्रगल चाहिँ गर्नु परेन।
आज रेखाजी यति इस्टाब्लिस हुनमा चाहिँ तपाईँको स्ट्रङ पक्ष भनौँ न होइन, आफ्नो स्ट्रेन्थ के हो जस्तो लाग्छ? मेरो सबल पक्ष, मेरो राम्रो पक्ष यो हो, यसर्थ म आज इस्टाब्लिस भए, के हो जस्तो यहाँलाई लाग्छ? यहाँको आवाज या यहाँको लगनशीलता या के हो भन्नुहोस् न?
अब मेरो आवाज नै होला अब जहाँसम्म होइन, किनभने अब आवाज नै, अब स्वर नै मिठो भएन भने मैले जति गरे पनि मैले अगाडि बढ्न सक्दैन थिएँ होला, केही पक्ष मेरो आवाज भयो, मेरो स्वर भयो कलाकारिता क्षेत्र, अनि अर्को पक्ष भयो मेरो म बोली व्यवहारमा, म कसैसँग पनि अब त्यस्तो नराम्रो व्यवहार अनि बोलीचालीमा घमण्डीपन अब मलाई लाग्छ है, म त्यस्तो छैन जस्तो लाग्छ, अनि त्यही भएर पनि हुनसक्छ।
रेखाजी, अन्त्यमा जाँदा जाँदै अर्को गीत पनि यहाँले सुनाउनु होला एकैछिनमा, एउटा मात्रै मैले प्रश्न यहाँलाई जोड्न खोजेँ, यो अवस्थामा हेर्दा अहिलेको न्यू जेनेरेसन जुन छ हाम्रो देउडा संस्कृति बेला बगतमा हामी बहस गर्छौँ छलफल गर्छौँ कुराकानी गर्छौँ होइन, उहाँहरूले भन्नुहुन्छ कि होइन तपाईँहरूको चाहिँ यो देउडा संस्कृति यस्तो छ यस्तो भयो यसरी जगेर्ना गर्नुपर्छ भन्नेतिर एकातिर हामी बहस गर्छौँ, अर्कोतिर चाहिँ नयाँ स्रष्टा सर्जकहरू तपाईँहरूले चाहिँ यो गरिदिनुपर्छ यसरी जानुपर्छ भनिरहँदा, आम श्रोता आम हाम्रो चाहिँ भ्युअर हाम्रो होइन जो चाहिँ लिसनरहरू हुनुहुन्छ उहाँहरूको तवरमा हेर्दा अहिलेको डिमान्ड के देख्नु भएको छ यहाँले रेखाजी, अहिलेको जुन चाहिँ जेनेरेसनको डिमान्ड देउडा संस्कृतिप्रतिको?
अब देउडा संस्कृति भनेको यस्तो हो, देउडा गीत भनेको यस्तो हो कि जसले हाम्रो सुदूरपश्चिमको टिपिकल होइन कुराहरूलाई समेटोस्, अनि अबको पहिलेको त्यस्तो थियो एकदमै सुन्दाखेरि नै यो सुदूरपश्चिम हो जस्तो, हामीलाई जहाँ बसे पनि यो सुदूरपश्चिमको गीत हो जस्तो लाग्थ्यो होइन. अब अहिलेको जेनेरेसनले के खोज्छ भने एकदमै अर्कै गीत खोज्छ कि, फेरि त्यो टिपिकल टिपिकल गीतहरू सुन्न मन पराउँदैन जस्तो मलाई लाग्छ. किनभने मैले पनि थुप्रै गीतहरू गाएँ, त्यो गीतहरू अब चर्चामा आएन त भन्दैन म होइन, जहाँसम्म एकदमै सुनिराख्नु भएको छ, माया गरिराख्नु भएको छ, खुसी लाग्छ. तर पनि अबको जेनेरेसनले चाहिँ अलिक फास्ट गीतहरू अनि अलिअलि त्यति टिपिकल नभए पनि होइन, त्यो गीतको मेलोडी होस् तर शब्द सुदूरपश्चिमको नभए पनि त्यस्ता गीतहरूलाई चाहिँ धेरै रुचाइराख्नु भएको छ.
स्टेजहरू पाइरहनु भएको छ यहाँले रेखाजी, कतिको डिमान्ड छ यहाँको भन्नुहोस् त?
हजुर, स्टेजको लागि भन्नुभयो,
यहाँको डिमान्ड के छ अहिले, कतिको भ्याइ नभ्याइ छ, देश तथा विदेशका कार्यक्रममा कतिको डिमान्ड छ यहाँको?
हजुर, अब म भर्खरै अहिले मात्र चर्चामा आइरहेको छु होइन,
हजुर,
तर पनि मलाई अब देश विदेशको प्रोग्रामहरू पनि एक दुई ठाउँबाट अफर चाहिँ आएको हो, अनि स्वदेश यो हाम्रो देशभित्र पनि आइरहेको छ. देशभित्र भन्नाले अरू ठाउँमा त होइन होइन, सुदूरपश्चिममा मात्रै. म घरमा भएको बेला चाहिँ नजिकको प्रोग्रामहरू छ भने चाहिँ म टाइम मिलेसम्म हिँडिरहेको हुन्छु. धेरै त मैले स्टेज प्रोग्रामहरूमा धाउन अहिले पाइरहेको छैन, किन म पढाइलाई निरन्तरता दिइरहेको छु है. सेमेस्टरको पढाइ छ, यता पनि कलेज छोड्न मिल्दैन.
यहाँको साङ्गीतिक जीवन सफल होस् हेर्नुहोस् रेखाजी, यहाँलाई हामी धेरै धेरै शुभकामना दिन चाहन्छौँ, समय दिनुभयो, थ्याङ्क यू सो मच. तपाईँको महिना गीत हामी यतिखेर छोड्दैछौँ, हामी धेरै लिसनरहरूको लागि, धेरै जनताका लागि थ्याङ्क यू सो मच समय दिनुभयो रेखाजी. थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच. यतिखेर हामीसँग हुनुहुन्थ्यो यतिखेर कि चर्चित लोक देउडा गायिका, यतिखेर हामीसँग हुनुहुन्थ्यो रेखा जोशीसँग हामीले चर्चा परिचर्चा र कुराकानी गऱ्यौँ. सुनिदिनुभयो, आभार व्यक्त गर्छु प्राविधिकमा आरडी राणालाई, थ्याङ्क यू सो मच भन्दै उहाँकै आवाजमा रहेको महिना गीत यतिखेर तपाईँहरूको माझमा छोड्दै कार्यक्रमबाट म नवराज धानुको आजलाई बिदा माग्छु. हवस् त, नमस्कार.
रात निन्नै दिन भोक्नै, रात निन्नै दिन भोक्नै, बिराती काखेल मैना, मेरो माया छ कि छैन.
हे हे हे, कर्णाली भेरीको पानी छलछल छल्किदो, कर्णाली भेरीको पानी छलछल छल्किदो, राति मासु पनि धेक्या हो. सजाउला मुटुका कुना हाँसी हाँसी जिउला, सजाउला मुटुका कुना हाँसी हाँसी जिउला, फुटेका मुलाका पानी हो. ए अञ्जुलीमा पिउला, अञ्जुलीमा पिउला, सजाउला.